أعوذ بالله السميع العليم من الشيطان الرجيم بسم الله الرحمن الرحيم وبه نستعين فإنه ناصر خير معين أما بعد فقد قال الله سبحانه وتعالى في كتابه المبين وهو أصدق القائلين بسم الله الرحمن الرحيم إن هذا القرآن يهدي للتي هي أقوم خود وند عالم قرآن مجید میں ارشاد فرما رہے کہ یہ قرآن اس راہ کی طرف ہدایت کرنے والا جو پائیدار اور ہمیشہ رہنے والی ہے۔ ہماری گفتگو انبیاء علیہ السلام کے کردار اور ان کی سیرت اور ان کے مقاصد اور اہداف کے بارے میں ہو رہی تھی، آج جو ہے ایک اور نئے انداز سے انبیاء کے بارے میں گفتگو کریں گے، اور وہ ہے تربیتی رول ماڈل۔ انبیاء ایز اے تربیتی رول ماڈل، تربیتی مثال، ہماری تربیتی مثالی نمونہ ہمارے لیے ہیں۔ یعنی انبیاء علیہ السلام کی زندگی میں ہمارے لیے عملی طور پر کچھ ایسے مطالب موجود ہیں کہ جو عملی زندگی میں ہماری رہنمائی کرتے ہیں، اور انبیاء کا کام بھی یہی تھا کہ وہ صرف عقائد کی اصلاح نہ کر بلکہ عمل کی بھی اصلاح کریں جو ان کے بنیادی مقاصد میں شامل ہے۔ سب سے پہلی چیز کہ جو قرآن مجید میں ہمیں نظر آتی ہے اور وہ ہے حضرت نوح علیہ السلام کا صبر اور استقامت۔ سورہ اعراف آیت نمبر 61، وقال الملأ من قومه انا لنراك في ضلال مبين، اس کی قوم کے امیر ترین لوگوں نے، اشراف لوگوں نے کہا کہ ہم تمہیں کھلی گمراہی میں دیکھتے ہیں۔ حضرت نوح کو کہا، قال يا قوم ليس بي ضلاله ولكن رسول من رب العالمين۔ حضرت نوح تمام متانت و سنگینی اور تمام وقار اور احترام کے ساتھ جواب دیتے ہیں کہ اے میرے قوم، میں گمراہ نہیں ہوں، مجھے کسی بھی قسم کی گمراہی میرے پاس نہیں ہے، ولیکن لیکن میں اللہ کی طرف سے بھیجا ہوا رسول ہوں، اور رسول کہا ہی اسے جاتا جو اللہ کی جانب سے بھیجا جاتا ہے۔ یہاں پر واضح طور پر حضرت نوح علیہ السلام اپنی قوم کے مد مقابل موجود ہیں، قوم کے وہ افراد کے جو ملا ہیں، اشراف ہیں، دولت مند طبقہ ہے، وہ طبقہ کے جو دولت کی گمراہی میں گمراہ ہو چکا ہے۔ دولت مند ہونا اسلام کی نگاہ میں بری بات نہیں ہے، دولت کے نشے میں گمراہ ہو جانا۔ اسی لیے مولا کائنات نے جن سکر اور مستیوں کا تذکرہ کیا ہے ان میں سے ہے سکر المال۔ مال کی مستی انسان کو نابود کر دیتی ہے، سکر السین سے سکر المال۔ لہذا حضرت نوح علیہ السلام کی قوم میں جو افراد تھے وہ مالدار ہونے کے ساتھ ساتھ بد عقیدہ تھے، بد تہذیب تھے، اور انتہائی وقاحت اور انتہائی بدتمیزی کے ساتھ گفتگو کرتے تھے، اور کسی بھی عہدے اور رسمی آداب کا خیال رکھے بغیر گفتگو کیا کرتے تھے۔ تو یہاں پہ ملا سے مراد در حقیقت وہ اشرافی طبقہ ہے، وہ مالدار دولت مند طبقہ ہے جو دولت کے نشے میں غرق ہے۔ قال الملا من قومه، اس کی قوم میں سے جو اشرافیہ طبقہ تھا اس نے کہا، انا نراك فی ضلال مبین۔ انا دو تاکید ہیں، انا الف نون کے ساتھ انا اور لا لا میں تاکید ہے، یعنی دو تاکید ہے۔ یعنی واضح طور پہ کہہ رہے ہیں تم تو کھلی گمراہی میں ہو، ہم تو تمہیں کھلی گمراہی میں دیکھ رہے ہیں، اور صرف گمراہ نہیں، کافی ضلال مبین۔ یعنی انبیاء علیہ السلام کی دعوت کو در حقیقت وہی لوگ ٹھکراتے ہیں کہ جو دولت کے نشے میں غرق ہو جاتے ہیں۔ تو حضرت نوح نے کیا کہا، قالا یا قومی، اے میرے قوم۔ دیکھیں کتنا پیارا لہجہ جائے، یہ نہیں کہا کہ میں متن آستینی چڑھا لیتے ہم لوگ بعد غصے ہو جاتے ہیں، نہیں، کیا ہے وہاں پہ حضرت نوح علیہ السلام انتہائی متانت اور بردباری کے سجاوت ہے، یا قومی، اے میرے قوم، اے میرے ماننے والوں، اے میری بات سننے والوں، اس میں ایک نرمی موجود ہے۔ لیس بی ضلالہ، میں گمراہ نہیں ہوں، لیکن میں جان لو کہ میں اللہ کا بھیجا ہوا رسول ہوں، اور وہ رسول ہوں کہ جو رب عالمین کی طرف سے، عالمین کے پالنے والے پروردگار کی طرف سے بھیجا گیا۔ یہاں پہ حضرت نوح علیہ السلام کی صبر کو در حقیقت واضح کیا گیا ہے کہ روزانہ آ کے یہ ان کے بڑے آ کے اپنے بچوں سے کہتے، دیکھو بیٹا ہم دنیا سے چلے جائیں، ایک بات ضرور کرنا، وہ یہ کہ اس بوڑھے نوح کی بات نہ ماننا۔ جسمانی طور پہ عذیت و آزار الگ تھی، اور روحانی اور روحی طور پر جو آپ کو عذیت و آزار کیا جاتا تھا وہ الگ تھی۔ حضرت दूसरा जो इसमें हमें पहलू नजर आता है दूसरे नबी का, वो है हजरत इब्राहिम का अदब। हजरत इब्राहिम अलैहिस्सलाम बुत परस्त लोगों के सामने उनके अकाइद की बुनियादों को हिलाने और उनको ख्वाब गफले से जगाने के लिए कहते हैं कि मेरा खुदा वो है कि जिसने मुझे खल्क किया है और मुझे हिदायत की है, और मेरा खुदा वो है कि जो मुझे ग़िज़ा देता है और मुझे सैराब करता है। अल्लज़ी खलक़नी फ़हुवा यहदीनी वल्लज़ी युत्मिउनी या यत्मउनी व यस्कीन। आयत नंबर बता रहा हूँ मैं, सूरह शुअरा आयत नंबर 19। चूंकि अराब नहीं है लिहाजा यत्मउनी होना चाहिए बज़ाहिर इसको व यस्कीन, लेकिन देखना पड़ेगा कि कुरान में किस अराब लिखे हैं। और फिर फरमाया ऐसा नहीं है बल्कि जब मैं मरीज हो जाता हूँ, बीमार हो जाता हूँ, तो वही मुझे शिफा देने वाला है। फ़ैदा मरीज को फ़हुआ यशफीन, जब मैं मरीज हो जाता हूँ तो वो मुझे शिफा देता है। चूँकि अदब हज़रत इब्राहिम क्या है कि खुदावंद आलम की इस तरह मदसना कर रहे हैं कि ये बताना चाह रहे हैं कि ए मेरे कौम, फरमाना चाह रहे हैं कि ए मेरे कौम, मेरा रब वो है, तुम्हारा रब वो है कि जिसने मुझे पैदा किया, खलकनी फ़हुवा यहदीन, वो मुझे हिदायत करता है, ठीक है। वल्लज़ी यत्मउनी, जो मुझे ताम देता है, खाना देता है, वह यस्कीन, और मुझे सैराब करता है, यानी तमाम खैरात और तमाम बरकात, खैरात यानी खैर, ये उर्दू वाला खैरात नहीं है, तमाम खैर और भलाई जो कुछ भी हज़रत इब्राहिम देख रहे हैं वो दर हकीकत खुदावंद आलम की जानिब उसकी बारगाह से देख रहे हैं। और फिर फरमाते हैं कि इंसान जब बीमार होता है तो खुदा ही शिफा देने वाला, यानी शिफा भी दर हकीकत उसी के हाथ में है। खूब, चूंकि देखिए जब बात आई खल्क की तो खुदा से नस्बत दी, बात आई हिदायत की तो खुदा से नस्बत दी, बात आई खाना खिलाने की और सैराब करने की तो खुदा से नस्बत की, लेकिन जब बात आई बीमारी की तो ये नहीं कहा मेरा रब मुझे बीमार करता है, बल्कि कहा फ़ैज़ा मरिज़्तु, जब मैं बीमार हो जाता हूँ, जब मैं कोई ऐसा काम करता हूँ कि मैं अपने ही हाथों नुकसान पहुँचाता है इंसान, तो कहते हैं कि खुदा जो है वो क्या करता है, वो शिफा देता है। अगरचे कि मर्ज जो है वो भी एक तरीक़े से खुदा ही के अहकाम में से एक हुक्म है, लेकिन मुकाम अदब ये है, ठीक है ना, कि उस मर्ज की शिफा को अल्लाह से तलब किया जाए। इसीलिए क्या कहते हैं, फ़ैज़ा मरिज़्तु, जब मैं मरीज हो जाता हूँ अपने किसी भी काम की वजह से, फ़हुवा यशफीन। खूब, जाहिर सी बात है कि सारे फ़लसफ़ा तो रसूल एक जगह नहीं बयान कर सकता कि मतलब बीमारी का क्या फ़लसफ़ा है, लेकिन यहाँ पर सिर्फ अदब ये हज़रत इब्राहिम का ये है कि वो मरज़ को अपनी तरफ नस्बत दे रहे हैं कि जब मैं मरीज हो जाता हूँ, किसी भी वजह से मरीज हो जाता हूँ, ठीक है ना। अब ये नहीं कहा कि मैं अपनी वजह से हूँ या किसी की वजह, जब मैं मरीज हो जाता हूँ, कोई भी वजह हो सकती है, तो मुझे शिफा देने वाला, मुझे अपनी असली हालत में लौटाने वाला कौन है, वो वही ज़ात है जिसने मुझे पैदा किया। ये दूसरा हमें एक रोल नज़र आता है। तीसरा किरदार जो हमें नज़र आता है वो है हज़रत इब्राहिम का तस्लीम और रज़ा और सब। हज़रत इस्माईल अलैहिस्सलाम का क़िस्सा आपको मारूफ है कि उन्होंने अपने ख्वाब में देखा कि उनके वालिद गिरामी उनको ज़िबा कर रहे हैं। तो हज़रत इब्राहिम अलैहिस्सलाम, नमाज़ चाहता हूँ, हज़रत इब्राहिम अलैहिस्सलाम ने ख्वाब में देखा कि उनके वालिद जो हैं उनको, अपने बेटे को ज़िबा कर रहे हैं। तो उन्होंने अपने बेटे से बयान किया कि बेटा मैंने तुम्हें ज़िबा किया है और मैं तुम्हें क़ुरबानी कर रहा हूँ। फ़ंदुर माज़ा तरा, तो अब मुझे बताओ कि तुम क्या देखते हो, तुम्हारी क्या नज़र है, तुम थोड़ी सी फिक्र करो, देखो कि तुम इसमें क्या कर सकते हो, मादा तारा तुम क्या कर सकते हो, मेरी क्या हेल्प कर सकते हो। हज़रत इस्माईल चून तस्लीम परवरदिगार हैं, उस मंजिल पर हैं कि जहाँ तस्लीम होना है, यानी जब कुछ अपनी तमाम कुव्वतों को खुदा के आगे रख देना है। उन्होंने अर्ज़ की कि या आबाती इफ़ अल मातू उमर, ए बाबा जान आप वो कीजिए जिसका आपको हुक्म दिया गया है। यानी यहाँ पर वाज़े तौर पर जो है वो हज़रत इस्माईल अलैहिस्सलाम तस्लीम होते हुए नज़र आ रहे हैं। और अपने अदब को परवरदिगार के लिए आलातनी शक्ल में पेश कर रहे हैं, और ये नहीं कह रहे कि मैं कुछ करूंगा, मैं सोचता हूं, मैं देखता हूं, बल्कि हजरत इस्माईल, हजरत इब्राहिम को नबी खुदा जानने के बावजूद वो जो कुछ कहेंगे उसके सामने सर तस्लीम खम कर रहे हैं। यानी ये विलायत पदीरी की आला तरीन शक्ल है कि जो कुछ भी हजरत इब्राहिम अलैहिस्सलाम ने कहा बेचून और चरा उसे कबूल किया। यानी ये दर हकीकत विलायत की रूह क्या है, तस्लीम होना है। विलायत की रूह क्या है, इताअत करना है। विलायत की रूह क्या है, मदद करना है वली की। तशय्यो के माना में क्या है, ये तीनों शामिल हैं, यानी किसी को बड़ा मानना, किसी की मदद करना और किसी की इताअत करना। यही चीज़ें जो हजरत इस्माइल की ज़िंदगी में नज़र आती हैं, तस्लीम भी है, इताअत भी है और उसे खुदा की तरफ से बड़ा मानना भी है, और मशीयत और इरादा इलाही के सामने सारे तस्लीम खम करना है। सूरह साफ़ात आयत नंबर 102, सतजिदुनी इंशाअल्लाहु मिनस साबिरीन, बहुत जल्द इंशाअल्लाह अल्लाह ने चाहा तो आप मुझे साबरीन में से पाएंगे, सबर करने वालों से पाएंगे। 102, यहां पर हजरत इस्माइल अलैहिस्सलाम वाज़ह तौर पर जो है वो तस्लीम और रजा की मंजिल पर हैं, सबर की मंजिल पर हैं। यहां से अंदाजा होता है कि एक नबी के सामने जो कैसा किरदार इख्तियार किया जाए। एक और किरदार जो हमें नजर आता है इन्हें चौथा नुकता, वो हजरत हूद अलैहिस्सलाम का सब्र और इस्तकामत। हजरत नूह, हजरत हूद और हजरत लूत, ये दो नबी ऐसे हैं कि जिनको बहुत ज्यादा इस्तकामत का सामना करना पड़ा है, और जगह जगह मुकामात मुकामात पर इनके कौम ने इनके साथ बुरा किया है। यहां तक कि हजरत हूद को सफीह कहा गया। सफी किसे कहते हैं, सफी कहते हैं वो बेअक्ल इंसान के जिसे अपने माल में भी खर्च करने का इख्तियार ना हो, सफ़ी उसे कहा जाता है। इस्लामी फ़िक़ा में भी एक बाब है सफाहत के नाम से, सीन फे ये और हे गोल हे, सफ़ी। सफ़ी यानी वो इंसान जिसे अपनी कम अकली और दीवानगी की वजह से अपने ही माल में इख्तियार तसरुफ़ का इख्तियार ना हो, यानी सफाहत, यानी तुम जो सफ़ी हो। दर हकीकत यानी हजरत हूद अलैहिस्सलाम की दावत को देख के कह रहे हैं कि जब कोई बात समझ में नहीं आती तो इंसान क्या कहता है, कहता है कि आप सफ़ी हैं। और कहा गुफ्तन, और क्या कहा, मा थोरा दर सफाहत व सुबक मगज़िमी बीनीम क़ालल मलाउल्लज़ीन कफरू, कहा उसके कौम के सरदारों ने जिन्होंने कुफ्र इख्तियार किया था, इन नराका फी सफाहतिन। सफाहतिन यानी वही बिल्कुल तुम्हें कोई यानी बिल्कुल अकल नहीं है तुम्हें। वइन्नज़ुन्नुका मिनल काज़िबीन, और न सिर्फ ये कि हम तुम्हें सफाहत की मंजिल पे देख रहे हैं, बल्कि हम जो हैं तुम्हारे बारे में ये गुमान करते हैं कि तुम झूठों में से हो। अब आप देखिए एक नबी को, यानी आम इंसान अगर कोई किसी को जाके कहे तुम झूठे हो तो किस तरह इंसान जो है ना आग बगोला हो जाता है, तुमने मुझे कैसे झूठा कहा। इंसान अपनी दलाइल लेकर आता है, अपने दोस्तों को दावत देता है, लेकिन यहाँ पर हजरत हूद जो एक नबी खुदा हैं, अपनी कौम की जानिब से लगाए जाने वाले बेबुनियाद इल्ज़ाम के बारे में सब्र से काम लेते हैं, इस्तकामत करते हैं, और दर हकीकत क्या कहते हैं, या कौम काला, ये सूरह आराफ आयत नंबर 65-66 था, 65-66 और 67, तीनों आयतें 65, 66 और 67। हजरत हूद ने क्या कहा, खाला या कौम, ए मेरी कौम, वही देखे वही प्यार और मोहब्बत के लाया जाए, यानी अल्फाज की तुंदी, अल्फाज को उतार चढ़ाओ, अल्फाज की सख्ती और लहजे की तुरशी जो है वो अंबिया को दावत से नहीं रोकती। वही अंदाज है, उन्हें पता है कि ये बेचारे ला इल्म है, या ये बेचारे जो है वो जानबूझ के कह रहे हैं, लेकिन फिर भी जो है वो जो अखलाक और किरदार है वो उसका दामन हाथ से नहीं छोड़ते। वकाला काला या कौमी, क्या कहा, लई सभी सफाहा, मुझे सफाहत नहीं है जो तुम मुझे नस्बत दे रहे हो, ऐसा नहीं है। वलाकिन रसूल रसूल मिन रब्बिल आलमीन, लेकिन मैं ان رسولوں میں سے ہوں جو رب العالمین کی طرف سے رب العالمین کی طرف سے بھیجے گئے ہیں، یعنی وہ جو تمام جہانوں کی تربیت کرنے والا ہے اسی نے مجھے بھیجا ہے تمہاری ہدایت کے لیے۔ یہاں سے اندازہ یہ ہوتا ہے کہ حضرت ہود علیہ السلام کا مقام کتنا سخت تھا، اور یہاں سے آپ توسل بھی کر سکتے ہیں ان انبیاء سے، اگر آپ کو اپنے خاندانی مسائل میں، معاشرتی مسائل میں ایسے لوگوں کا سامنا ہے جو مکمل طور پہ جھٹلاتے ہیں، تو انبیاء سے توسل کرنے میں کوئی حرج نہیں ہے۔ انسان کہے کہ اے خدا تو حضرت نوح کے یا حضرت ہود علیہ السلام کے صبر و استقامت کا واسطہ، یہ جب مشکلات آئیں زندگی میں اور صبر کا دامن چھوٹ رہا ہو تو انسان حضرت اسماعیل کی روح سے توسل کر سکتا ہے، الغرض یہ کہ ان انبیاء سے توسل کیا جا سکتا ہے۔ پانچواں جو کردار ہمیں نظر آتا ہے وہ ہمارے معاشرتی زندگی کے لیے بہت اہم ہے، جو تو سارے ہی انبیاء کا کردار اہم ہے لیکن خاص طور پہ جس کا ہمیں سامنا رہتا ہے کہ لوگ ہم سے بدی اور برائی کرتے ہیں، مس بیہیو کرتے ہیں، برا رویہ اختیار کرتے ہیں، اور ہم جو ہیں پلٹ کر ان کو جواب دے رہے ہوتے ہیں، ہم جو ہیں پلٹ کر ان کو ترکی بترکی جو ہے ان کے مد مقابل آ کر تو تو میں میں کر رہے ہوتے ہیں، حالانکہ انبیاء کی روش یہ نہیں ہے، انبیاء کی روش معاف کرنا ہے۔ پانچواں نقطہ جو ہمیں ملتا ہے وہ حضرت یوسف کا عفو و بخشش کرنا ہے، عفو و بخشش، عفو و بخشش حضرت یوسف علیہ السلام۔ کہتے ہیں کہ جب بھائی جب دوبارہ آئے اور انہوں نے پہچان لیا کہ یوسف ہے، تو وہاں پر انہیں شرمندگی کا سامنا ہوا۔ حضرت یوسف علیہ السلام نہیں چاہتے تھے کہ ان کے بھائی شرمندہ ہوں، انہیں مارا، پیٹا، جھوٹا الزام لگایا، بیچ دیا، نہ جانے کیا 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 پھینک دیا، ان کو بیچا گیا، ان کو ظلم و ستم ہوئے کہ وہ کہتے تھے ٹھیک میرے بھائی آئیں آج میں ان کی مرمت کر دیتا ہوں، ان کے حواس ٹھکانے لگا دیتا ہوں، ان کے ہوش ٹھکانے آ جائیں گے، لیکن نہیں، جب انہوں نے پہچان لیا، ٹھیک ہے نا، یوسف کو پہچان لیا تو شرمندگی خجالے سے زمین میں گڑے جا رہے تھے۔ یہاں پہ جو ہے حضرت یوسف نے کہا قالوا تاللہ لقد آثرک اللہ علینا، یہاں پہ جب گڑے جا رہے تھے تو انہوں نے کہا کہ قالوا تاللہ لقد آثرک اللہ علینا وإنا کنا لخاطئین، سورہ یوسف کی 92 آیت۔ کیا کہا؟ اللہ کی قسم بے شک بتحقیق اللہ نے تمہیں ہم پر مقدم رکھا ہے، ہم نے تم کو کنویں پھینکا، پھینک دیا، پستی میں پھینک دیا، خدا نے تمہیں اٹھا دیا، تمہیں تنہا کر دیا، خدا نے تمہیں سب کے سامنے بادشاہ بنا دیا، تم بیچے گئے لیکن جو ہے تم باعزت ہوئے، تمہیں قید میں ڈالا گیا لیکن تمہیں باعزت بری کیا گیا۔ لقد تاللہ لقد آثرک اللہ علینا، اللہ نے تم پہ مقدم، ہم پر مقدم کیا، یعنی مان لیتے کہ ہم وَإِنَّا كُنَّا لَخَاطِئِينَ، اور ہم ہی بے شک یقیناً حتماً خطا کرنے والوں میں سے ہیں۔ اب کیا ہے کہ دیکھیں، ایک ہوتا ہے معاف کرنا، مثلاً آپ سے کسی شخص نے مس بیہیو کیا، یہ بہت سی جگہ ہوتا ہے، کسی نے تھوڑا شروع سے کہا، کسی نے کوئی جملہ کہہ دیا، کسی نے کوئی جملہ پھینک دیا، کسی نے آگے دکھا دی، کسی نے اشارہ کر دیا، لو سنبھالو بھائی آ گئے، تو انسان متوجہ ہوتا ہے، اب دل میں برائی آ جاتی ہے، آپ نے کہا چلو اللہ کے لیے معاف کر دیتا ہوں میں، اب آپ نے معاف کر دیا، لیکن جیسے ہی وہ چہرہ دوبارہ نظر آتا ہے کیا ہوتا ہے، اوہ یہ تو وہی ہیں، آپ کہتے ہیں چلو ٹھیک ہے معاف کر دیں، پھر تیسری دفعہ وہ چہرہ نظر آتا ہے تو ان کی وہی حرکت، وہی بات، وہ جملہ، وہ چیز نظر آتی ہے، یعنی انسان معاف کرنے کے باوجود بھی دل سے نہیں بھرا بیٹھتا، ٹھیک ہے نا۔ حضرت یوسف نے یہ نہیں کہا، حضرت یوسف نے کیا کہا، قال لا تثریب علیکم اليوم، آج کوئی تثریب نہیں ہے، تثریب کہتے ہیں یعنی دل سے معاف کرنا اور دل سے اسے بالکل کھرج دینا، تے فے سمر والا سے تثریب، تے فے رے یہ بے تثریب، یعنی دل سے بالکل مٹا دینا، کھرج دینا، آج تم پہ کوئی تثریب نہیں ہے، ٹھیک ہے نا، یعنی آج جو ہے وہ تم کو کوئی سرزنش اور توبیخ نہیں ہوگی، یعنی میں نے نہ صرف کہ دل سے مٹا دیا بلکہ دل سے کھرج دیا، لہذا کوئی سرزنش، اب انسان معاف تو کر دیتا ہے لیکن سرزنش کر رہا ہوتا ہے دل میں، اس نے فلاں کیا تھا، اس نے برا کیا تھا، اس نے یہ کیا تھا، اس نے وہ کیا تھا، باتیں یاد آتی ہیں، تو وہاں پہ حضرت یوسف علیہ السلام سے مدد لینی چاہیے. یہ آیت یاد لگا قال لا تثریب علیکم اليوم, اس آیت کو پڑھنے میں کوئی حرج نہیں. انسان مثلا اس کی تلاوت کرے اول آخر درود کے ساتھ تو کیا ہے کہ خود یہ آیت جو ہے وہ مدد اور قوت کا سبب بنے گی. جی 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 بالکل ہوگی. یہ اخلاق اعلیٰ ترین درجہ ہے کہ اسلام نہیں چاہتا کہ آپ کے دل میں کسی مومن کے لیے اس کے گزشتہ بد اعمالی کے نتیجے میں اس کا برا عکس آپ کے ذہن میں آئے. وہ معافی طلب کر چکا ہے, آپ نے معاف کر دیا, یا اس نے معافی طلب نہ بھی کی, آپ نے اللہ کے لیے معاف کر دیا, ٹھیک ہے نا. ہاں اس نے, ہو سکتا ہے اس نے نہ معافی مانگی ہو, آپ نے معاف کر دی, یا اس نے معافی مانگ لی آپ نے معاف کر دی, لیکن دل سے نہیں جا رہی ہو بات. تو یہ کیا ہے, یہ معافی تو ہو گئی ہے لیکن اخلاق اعلیٰ درجہ آپ کو نہیں ملے گا, مجھے نہیں ملے گا. مجھے کب ملے گا کہ جب میں تصریف کی منزل پہ آؤں, کوئی سرزنش, کوئی توبیخ, کوئی ملامت, کوئی منفی پہلو میرے دل میں اس کے کسی برے گزشتہ اعمال کے لیے نہیں ہے. بالکل ہو سکتا ہے, کیونکہ انسان کی قدرت میں ہے, جبھی تو کہا ہے انسان کی قدرت میں ان اخلاقی مراحل کو حاصل کرنا ہے, جبھی تو خدا انبیاء کو رول ماڈل بنا رہا ہے. ایسا نہیں ہے کہ یہ صرف انبیاء کے لیے اور ہمارے لیے نہیں ہے, واضح ہی بات. میں آپ نے معاف کر دیا, فقہی طور پہ اخلاقی طور پہ معاف ہو گیا, آپ بھی مورد رحمت ہیں, وہ بھی مورد رحمت ہے, لیکن آپ اخلاقی طور پہ اس وقت آئیں گی, اب اس بیچارے کو تو نہیں پتہ نا, وہ تو خوش اخلاقی سے مل رہا ہے آپ سے کہ خواہر نے مثلا بہن نے بھائی نے مجھے معاف کر دیا, لیکن اب آپ کے دل میں کیا ہے, وہ ایک سیاہ نقطہ ہے جو بار بار پن کر رہا ہے, آپ کو چبھ رہا ہے. تو آپ کب اخلاقی مراتب پہ فائد ہوں گی, جب آپ اپنی تصریف کی منزل پہ آئیں گی, کوئی سرزنش, کوئی ملامت, کوئی نگیٹو نقطہ, کوئی پہلو, کوئی تصویر اس کی آپ کے دل میں نہیں ہوگی. وہ پھر وہ اس کا علاج دوسرا ہے, وہ اس کا علاج دوسرا ہے, ٹھیک ہے نا, اس کا علاج دوسرا ہے, وہ پھر انشاءاللہ بعد میں. لیکن یہاں پہ مراد یہ ہے کہ انسان جو ہے وہ معاف کرنا سیکھے, ایسا معاف جو دل سے بالکل ختم کر دے. اور پھر کیا فرمائے, دیکھیں وَيَغْفِرَ اللَّهُ لَكُمْ وَهُوَ أَرْحَمُ الرَّاحِمِينَ. فوراً یہ نہیں کہا کہ میں معاف کر رہا ہوں, میں بڑا ہوں, میرا ہاتھ چوما, میرے نعرے لگاؤ, نہیں, يَغْفِرَ اللَّهُ لَكُمْ, اللہ تمہیں معاف کرے گا. یعنی بڑائی کے آدمی کی فوراً اللہ کی طرف نسبت دے رہا ہے, وہ ہوا رحم اور وہ سب سے زیادہ رحم کرنے والوں میں رحم کرنے والا ہے, رحم کرنے والوں میں جو سب سے زیادہ رحم کرتا ہے وہ میرے رب کی ذات ہے, وہی تمہیں معاف کرنے والا ہے. فوراً جو ہے نا یعنی دل بڑا کر دیتا ہے. یہ نہیں کہا کہ اچھا ٹھیک ہے میں نے تمہیں معاف کیا, تم نے مجھے کنویں پھینکا, تم نے مجھے مارا, تم نے مجھے جھوٹا کرتا لگے, تم نے یہ کیا, تم نے یہ کیا, تم نے یہ کیا, یہی گنتے نہیں, یہ نہیں کہا. کیا کہا, فر یغفر اللہ لکم, اللہ نے تمہیں معاف کر دیا. یعنی دل بڑا ہے انسان کا, وہ ارحم الرحیمین, وہ رحم کرنے والوں سب سے زیادہ رحم دل ہے. یعنی خود یہ ایک انسان کو جو گلٹی فیل کر رہا ہے اس کو اس کے لیے راہیں کھولنا ہے کہ تم گلٹی فیل کرو, ٹھیک ہے میں تمہیں جو ہے مثال کے طور پر مزید تمہیں اللہ سے قریب کرنا چاہوں گا. خوب, چھٹا نقطہ کیا ہے, وہ ہے حضرت موسیٰ علیہ السلام کا شکر. سورہ قصص آیت نمبر 17, حضرت موسیٰ پوری قوم کو لے کے نکلے, دریا پار کیا, دریا پہ عصا مارا, دو حصوں میں تقسیم ہو گیا, پوری قوم کو لے کے نکلے, فرعون پورا اپنی آنکھوں سے غرق ہوتے ہوئے دیکھا. آیت نمبر 17:17 سورہ قصص, دشمن سے نجات دی, جب انہوں نے دیکھا ساری نعمتیں جو ہیں وہ اللہ کی طرف سے ہیں, مجھے بچایا, میری قوم کو بچایا, فرعون کو نابود کیا, اپنی قدرت دکھائی, میری عزت رکھی, ساری چیزیں اول عمر سے لے کر اور آخر اس حال تک کہ خدا نے ان کے ساتھ جو نعمتیں روا رکھی ہیں اور ان کو دی ہیں, تو وہ خدا کی بارگاہ میں کیا کہتے ہیں, رب بما انعمت علی, خداوندا یہ تو ہے اور تیری ذات ہے کہ تو نے مجھ پر اپنی نعمتیں نازل کی ہیں. فلن اکون ظہیرا للمجرمین, تو خدا اس کا شکرانہ یہ ہونا چاہیے کہ میں کبھی بھی تیری بارگاہ کے جو مجرم ہیں میں ان کا کبھی مددگار نہ بنوں, میں ان کا یاور اور نصرت کرنے والا نہ بنوں. یعنی شکر, ایک شکر یہ کہ آپ شکر ادا کرتے ہیں, ایک شکر یہ کہ نہیں آپ کو در حقیقت جب ایک نعمت مل جائے اس نعمت کا صحیح استعمال جو ہے وہ اس کا شکرانہ کہلاتا ہے. حضرت موسیٰ علیہ السلام در حقیقت کہنا چاہتے ہیں خداوندہ تو اس کے بعد بھی میرا ہاتھ تھامے رہے تاکہ میں جو ہوں کہ ایسا نہ ہوں کہ خدا نہ خواستہ اس طریقے سے میں کوئی عمل کروں کہ جو دشمنوں کا عمل ہے, اور نہ میں ان کا عمل اختیار کروں نہ ہی ان کا کسی طریقے سے مددگار قرار پاؤں. کیا کہا کہ تو نے جو نعمتیں دی ہیں اس کا شکرانہ یہ ہے کہ میں جو تیری بارگاہ کے مجرم ہیں, تیری بارگاہ میں تیرے دشمن پہچانے جاتے ہیں, میں ان کو مددگار نہ بنوں. پھر آتے ہیں ایک اور نقطہ جو ہماری زندگی میں بہت کام آتا ہے, وہ ہے حضرت داؤد اور سلیمان علیہ السلام کا تواضع اور فروتنی. تواضع اور فروتنی, تواضع خود رکھنے کو کہا جاتا ہے, وضع وضع واو زواد اور عین وضع سواد زواد وضع وضع رکھنے کو کہا جاتا ہے, اور فروتنی بھی فارسی کے لفظ فرو کہتے ہیں نیچے کو, تن کہتے ہیں بدن کو, یعنی بدن کو نیچے جھکانا, خندہ پیشانی سے ملنا, جی انکساری جس کو کہا جاتا ہے کہ جو اعلیٰ ظرف ہوتے ہیں ہمیشہ جھک کے ملتے ہیں, سرائی سر نگوں ہو کر بھرا کرتی ہے پیمانہ. خوب یہ فروتنی کیا, سورہ نمل آیت نمبر 15-15. یہ تو پیغمبر کہ جن کو خدا نے اپنے علم اور دانش سے نوازا ہے, یہ اپنے علم کو اپنا علم نہیں کہتے, کہتے ہیں کہ اللہ نے علم دیا ہے. خوب خداوند عالم کہہ رہا ہے کہ وَلَقَدْ آتَيْنَا دَاوُودَ وَسُلَيْمَانَ عِلْمًا, ہم نے داود اور سلیمان کو ایک خاص علم عطا کیا, علمًا یعنی ایک عظیم علم عطا کیا, ہم نے ایک عظیم دانش کی جو ہے وہ ہم نے ان کو ایک نعمت دی ہے. وقالا, اور دونوں نے کیا کہا جب علم دیا خدا نے, الحمد للہ الذی فضلنا علی کثیر من عباده المؤمنین, حمد ہے اس اللہ کی کہ جس نے اپنے مؤمن بندوں کی اکثریت پر ہمیں فضیلت دی. خدا یہ تیرا کمال ہے, یہ تیری قدرت ہے, یہ تیری عطا ہے, یہ تیری نعمت ہے کہ تو نے ہمیں دی ہے, ہم اپنی طرف سے کچھ نہیں رکھتے, یہ تیرا علم دیا ہوا ہے کہ ہم فضیلت رکھتے ہیں. یہاں پہ کیا ہے کہ یہاں پہ فوراً جو ہے تواضع اختیار کرتے ہیں, یہ نہیں کہتے ہمارے چار نقطے دو نقطے سمجھ میں آتے ہیں, ہم کہ جناب یہ میری اختراع ہے, میری ایجاد ہے, میرا فہم کام کر رہا ہے, اور جو ہے وہ اپنے جو ہے حوالے سے بیان کرتے نہیں تھکتے, 10 دفعہ بیان کرتے ہیں, مختلف حوالوں سے بیان کرتے ہیں کہ جناب میں نے یہ کہا تھا, میں نے یہ کلام لکھا ہے, میں نے یہ نقطہ بیان, میں نے یہ مجلس پڑھی, میں نے یہ درس دیا. یہ نہیں کہتے کہ آیت اللہ جواد عاملی, وہ کہتے ہیں کہ جب درس دیتے تھے کہ آئیے ہم آپ کو کم عقلی کے کچھ نکات آپ کو بتاتے ہیں. یعنی اتنا بڑا مرجع, اتنا بڑا مفسر, اتنا بڑا حکیم و فلسفی, اتنا بڑا عارف, وہ کہہ رہا ہم جو کم عقلی میں ہماری سمجھ میں ہے وہ آپ کو بتا رہے ہیں. یعنی یہ اعلیٰ ترین مثال ہے کہ انبیاء علیہ السلام کے راہ پہ چلنے والے کیا تواضع فروتنی کو اختیار کریں, خصوصاً وہ نعمتیں جو اللہ تعالیٰ نے ان کو دی ہیں, اور صرف علم ہی نہیں ہے بلکہ ہر وہ چیز, ہر وہ نعمت جو اللہ تعالیٰ نے ہمیں دی ہے ہم اس میں فروتنی اختیار کریں اور کبھی تکبر نہ کریں. تو آپ دیکھیں نا ہر نبی کے ساتھ ایک نہ ایک خاص صفت ہے جو ہماری زندگی میں کہیں نہ کہیں ہمیں عملی طور پر ہمارا ساتھ دیتی ہوئی نظر آ رہی ہے. اس کے بعد آتے ہیں حضرت, آٹھواں نقطہ کیا ہے, حضرت یعقوب علیہ السلام کا ادب اور تمیز اور تہذیب. سورہ یوسف آیت نمبر 86 قالوا تالله تفتأ تذكر يوسف, سورہ یوسف 86 قالوا تالله تفتأ تذكر يوسف حتى تكون حرضا او تكون من الهالكين قال انما اشكو بثي وحزني الى الله واعلم من الله ما لا تعلمون. جب حضرت یعقوب علیہ السلام حضرت یوسف کے فراق میں بے انتہا گریا کرنے لگے تو 86 حضرت یعقوب کے بیٹوں نے کہا کہ اتنا کیوں یاد کر رہے ہیں, اپنے آپ کو ہلاک کیے دے رہے ہیں, مریض کریں گے اپنے آپ کو, مارے ڈالیں اپنے آپ کو, اتنا گریا کس بات کا, اللہ کی قسم آپ جو ہے اتنا یوسف کو ذکر کر رہے ہیں کہ آپ, یعنی دوسرے الفاظ میں ہماری معذرت کے ساتھ کہتے ہیں انسان مارا جا رہا ہے, اپنے آپ کو مارے دے رہے ہیں, ہلاک کیے دے رہے ہیں, आप जो हैं वो मरीज होते जा रहे हैं, अपने हाल देखें। तो अब क्या अदब क्या है? قال انما اشكو بثي وحزني الى الله, मैं क्या कहते हैं, मैं अपनी शिकायत को और अपने गम और अंदोह को नहीं कहता सिवाय अल्लाह की बारगाह। यानी जो मेरा कुछ गम है ना, वो तुम्हारे सामने नहीं कर रहा हूं कि तुम रहम खाओ तरस खाओ या मुझे कुछ ला के दो या मुझे कुछ कहो मेरी दिल जूझ करो, नहीं। ये जो कुछ भी انما اشكو, ये जो शिकायत है बसी वह हुज़्नी, कि मेरा गम और मेरा और ये जो मेरा दर हकीकत हाल है, ये इल्लाह है, अल्लाह की बारगाह में है और खुदा के पास मैं, खुदा के पास मैं अपनी शिकायत चाहता हूँ। वह आलम मिन अल्लाह मा ला तालमून, और फिर कहते हैं जो कुछ मैं खुदा की नेमत की वजह से जानता हूँ वो तुम नहीं जानते। काला वह आलम, मैं जानता हूँ मिन अल्लाह, अल्लाह के इल्म की रोशनी में, माला तालमून, यानी मैं जानता हूँ कि मैं दर हकीकत जो गिरिय कर रहा हूँ, मेरा खुदा मेरी आवाज़ सुनेगा और मेरे सदा पे लब्बैक कहेगा। ये अदब है हजरत याकूब अलैहिस्सलाम का कि बेटे इस तरीके से गुफ्तगू करते हैं और वो कहते हैं कि कह देते कि हाँ भाई तुमने मेरे यूसुफ को मारा है, तुमने ये किया है, तुमने वो किया है, मसलन दो चार मसलन सुना देते खरी खरी, नहीं बल्कि फौरन कहा कि ये जो तुम गिरिया नज़र आ रहा है, ये आंसू और आह और जारी नज़र आ रही है, ये नाली जो नज़र सुनाई दे रहे हैं, ये अल्लाह की बारगाह में है। यानी ये अदब है, ये तहदीब है इंसान की कि वो फौरन अल्लाह की तरफ रुजू करता है। और नवा नुक्ता भी दर हकीकत क्या है, वो भी हज़रत यूसुफ अलैहिस्सलाम के अदब और तहदीब के बारे में है। सूरह यूसुफ आयत नंबर 101, फरमाते हैं कि जब ये सारे बहन भाई आपस भाई आपस में मिल गए, वालिद मिल गए, तो हज़रत यूसुफ अलैहिस्सलाम क्या कहते हैं, वक़द अहसना बी रब्बी, मेरे रब ने मेरे साथ बहुत प्यारा हुस्न सलूक किया है, बहुत प्यारा हुस्न सलूक किया है, मेरे साथ बहुत अच्छा मामला रखा है मेरे खुदा ने, इतना खूबसूरत। इज़ा खरजनी मिन सिजन, मुझे जो है कैसे निकाला, ये नहीं कहा कि तुमने मुझे डाल दिया था कुएं में डाल दिया था, असल कुएं का तस्करा ही नहीं है कि भाई शर्मिंदा हूं, फौरन कैद का तस्करा लाए। इज़ खरजनी मिन सिजन, मुझे कैसे निकाला, वजा बिकुम मिन अलबदवी, और तुमको गांव से लेकर आया, सही, मिन बादे अन नज़ग़ शैतान बैनी व बैन इख्वती। अब आप ये देखिए आलत अखलाकियात है, कब तुम्हें लेकर आया और कब मुझे उससे निकाला, कि जब शैतान ने मेरे और तुम्हारे दरमियान एक झगड़ा खड़ा कर दिया था। मिम्बाद अन नज़ाग़, नज़ाग़ यानी वही शैतानी झगड़े को कहा जाता है, फसाद को कहा जाता है। शैतान ने मेरे और मेरे भाइयों के दरमियान क्या है, झगड़ा खड़ा कर दिया था, एक इख्तलाफ ईजाद कर दिया था, तो खुदा ने मुझे कैसे निकाला है और तुमको जो है गाँव से लेकर आया है। इन रब्बी लतीफ़ुन लिमा यशा, बेशक मेरा परवरदिगार बहुत लतीफ है, ओ इन्नहु हुवल अलीमुल हकीम, वो अलीम जानने वाला भी और हिकमत वाला भी है। रब्बी कद आतैतनी मिनल मुल्क, ए खुदा तूने मुझे इतनी बड़ी सल्तनत अता की है, मुझे बादशाहत अता की है, وَعَلَّمْتَنِي مِن تَأْوِيلِ الْأَحَادِيثِ, और मुझे ख्वाबों का इल्म सिखाया है। यानी ये क्या है, ये नहीं कहता कि मैं बादशाह हूँ मुझे आता है मेरे सामने झुको, नहीं, कोई ऐसी बात नहीं। फौरन क्या कहा कि मेरे रब ने मेरे साथ बहुत अच्छा सलूक किया है, ऐ भाइयों अगर तुमने सॉरी कर लिया मैं तुम्हें माफ़ कर रहा हूँ, तशरीफ़ कर रहा हूँ, बख्श रहा हूँ, कोई मलामत तौबीख नहीं है। और अब क्या कह रहे हैं कि मेरे रब ने बहुत अच्छा सलूक किया है, यानी फौरन खुदा के किरदार को पेश कर रहे हैं अपने किरदार को पेश करने के बजाय, यानी कि मैं माफ़ कर दिया, मैं बादशाह हूँ, मैंने ये कर दिया, नहीं, क्या फौरन कहा कि मेरा रब जो है उसने मेरे साथ बहुत अच्छा सलूक किया। यानी अगर तुम तौबा कर रहे हो तो अगर इस तौबा पे कायम रहोगे तो खुदा तुम्हारे साथ भी अच्छा सलूक करेगा। जब मुझे कैसे निकाला और तुम्हें गाँव से लेकर आया, जबकि शैतान ने हमारे और मेरे और मेरे भाइयों के दरमियान एक इख्तलाफ ईजाद किया था, और मेरा रब लतीफ़ है, वो जानने वाला और हिकमत वाला है, और मेरे रब ने मुझे अजीम मुल्क और ममलिकत अता की है। वो आलम तरी मिन तावील अहादीस, और मुझे अहादीस का इल्म और جو ہے خوابوں کا علم عطا کیا. درود مل کے بھیجے محمد و آل محمد. یہاں سے اندازہ یہ ہوتا ہے کہ انبیاء علیہ السلام کی تعلیمات جو ہیں وہ کتنی ضروری ہیں معاشرے کے لیے. وہ انبیاء کے جن کا مقاصد ہم نے بیان کیے, جن کا ہدف بیان کیا, جن کے آنے کے بعد صفحے کو ہم نے روشنی ڈالی, اور اب جو ہیں ان کے ایک ایک کردار کو لے کر جو ہے ہم آگے بڑھیں. انشاءاللہ یہیں پہ اکتفا کرتے ہیں. اگلے ہفتے جو ہے وہ اس سلسلے میں جو روایات ہیں ہم اس کو اسٹڈی کریں گے, اور اس کے بعد انشاءاللہ قوموں کی طرف سے جو منفی رویہ اختیار کیا گیا اور انبیاء نے اس کا جواب کیسے دیا اخلاقی طور پر, اس کو اسٹڈی کریں گے انشاءاللہ کہ وہ ناروا تہمتیں کہ جو دشمن نے انبیاء علیہ السلام پہ لگائی اس کے مقابلے میں ان انبیاء اور ان اولیاء کا کیا کردار رہا ہے. انشاءاللہ خداوند عالم سے دعا ہے کہ ہم سب کو انبیاء علیہ السلام کی سیرت پر چلنے کی توفیق عطا فرمائے. والسلام علیکم ورحمۃ اللہ وبرکاتہ.